नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, संसदका दुई ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले अहिले नयाँ सरकार गठनको तयारीमा छन्। यद्यपि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिइसक्नु भएको छैन, प्रधानमन्त्री प्रचण्डले आगामी 28 गते शुक्रबार विश्वासको मत लिने तयारी गरिरहनु भएको छ। चारपटक प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरिसक्नुभएका प्रधानमन्त्री प्रचण्डले यसपटक विश्वासको मत पाउने सम्भावना भने निकै कमजोर देखिएको छ, किनभने संसदका दुई ठूला दलसहित अन्य साना केही दल पनि अब नेकपा एमालेको नेतृत्वमा बन्ने भनिएको सरकारको समर्थनमा देखिन्छन्। प्रधानमन्त्री प्रचण्डलाई अहिले आफ्नै पार्टीको 32, राष्ट्रिय स्वतन्त्र पार्टीको 21 र नेकपा एकीकृत समाजवादी पार्टीको 10 गरी 63 सांसदको समर्थन रहेको देखिन्छ। कांग्रेस एमाले प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न पनि भनिरहेका छन्। यही बीचमा सरकार कसरी निर्माण हुन्छ भन्ने विषय पनि अहिले चर्चामा रहेको छ। कतिपयले अब बन्ने सरकार पनि दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा संविधानको धारा 76(2) अनुसार गठन हुने भनिरहेका छन् भने कतिपयले संविधानको धारा 76(3) प्रयोगमा आउने बताइरहेका छन्। हरेक पटक सरकार गठनको समयमा सरकार गठन सम्बन्धी संवैधानिक व्यवस्था पनि चर्चासँगै विवादमा आउने गरेको पाइन्छ। यस्तैका बीच नयाँ समीकरणको कसरतमा रहेका कांग्रेस एमाले अहिले संविधान संशोधन मार्फत राजनीतिक स्थायित्वको विषयलाई पनि अगाडि सारिरहेका छन्। माओवादी केन्द्रले भने यो विषयलाई प्रतिगमनको खतरा उत्पन्न हुने परिस्थिति सिर्जना हुँदै गएका रूपमा अर्थ्याएको छ। अबको सरकार गठन कसरी हुन्छ, संविधानमा सरकार गठनसँग सम्बन्धित व्यवस्था के कस्ता रहेका छन्, संविधान संशोधनको औचित्य के कस्तो रहेको छ लगायतका विषयमा केन्द्रित भएर आजको अन्तरसंवादमा हामी वरिष्ठ अधिवक्ता एवं संघीय मामिला र संविधानका जानकार समेत रहनुभएका खिमलाल देवकोटासँग कुराकानी गर्दैछौ। उहाँ नेकपा माओवादी केन्द्रका नेता समेत हुनुहुन्छ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद, नमस्कार।
विशेष शुरू गरौं। दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठनको कसरत गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने योजना बनाएर अगाडि बढ़िरहनु भएको छ। कतिपयले यसलाई बन्दै गरेको समीकरण भत्काउन खोजेको रूपमा पनि अर्थ्याएका छन्। के यो आरोप जस्तै सरकार गठनको प्रक्रियालाई संविधानको धारा 76(3) तर्फ लग्न खोजिएको हो र?
सबभन्दा पहिला त के कुरा प्रष्ट हुनु पर्यो भने सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको अवस्थामा संविधानको धारा 100 धारा 3 प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ, 30 दिनभित्र विश्वासको मत लिनुपर्छ भनिएको छ। यसमा चाहिँ सरकारलाई समर्थन गरेको नेकपा एमाले समर्थन फिर्ता लिएका कारणले संविधानले तोके बमोजिम 30 दिनभित्र विश्वासको मत लिने भनेकोमा सम्माननीय प्रधानमन्त्रीजीले 30 दिन होइन 28 गते विश्वासको मत लिने कुरा गरिराख्नु भएको छ। सबभन्दा पहिलो कुरा यो हो, अहिलेसम्म औपचारिक र संवैधानिक हिसाबले भएको गतिविधि यति मात्रै हो। अब दुई दल, पहिलो र दोस्रो दलले सरकार बनाउँदैछन् भन्ने कुराको औपचारिक जानकारी संसदलाई छैन। यदि दुईटा दलले औपचारिक रूपमा सरकार बनाउनका निम्ति संसदमा वर्तमान प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता गरेको भए त्यो एउटा अवस्था बन्ने थियो। त्यसो भएको हुनाले दुई दलले गरेको सम्झौता संसदमा पेश भएको पनि छैन, संसदमा वर्तमान प्रधानमन्त्रीप्रति विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पनि छैन, खाली भएको छ समर्थन फिर्ता लिने काम। त्यसका निम्ति संविधानले तोके बमोजिम विश्वासको मत लिने कुरा गरिएकै छ। तर तपाईँले उठाउनु भएको प्रसङ्गको सन्दर्भमा अब यो सरकार 76(2) सरकार हो। 76(2) सरकारको सन्दर्भमा भनिएको संविधानको धारा 76(3) के भन्छ भने पहिलो पटक निर्वाचन भएको 30 दिनभित्र 76(2) सरकार गठन हुन नसकेमा वा त्यसरी गठन भएको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ भन्ने कुरा चाहिँ संविधानमा लेखिएको छ। अब यो बन्दोबस्तले मानिलिनुहोस् अहिले प्रधानमन्त्रीले विश्वासको मत नलिएर राजीनामा गर्नुभएको भए फेरि सरकार गठन गर्ने प्रक्रिया क्षेत्र दुईमै जान्थ्यो, तर राजीनामा गर्नु भएन, राजीनामा गर्नुपर्ने कारण पनि थिएन, संविधान उहाँहरूले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने थियो, विश्वासको मत लिन गइराख्नु भएको छ, विश्वासको मत प्राप्त गर्नु भएन भने स्वाभाविक रूपमा 76-3 संसदको ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था संवैधानिक बाध्यता राष्ट्रपतिका निम्ति प्रष्ट गरिदिएको छ। यस्तो अवस्थामा उहाँहरू कहाँ पुगिराख्नु भएको छ भने राजीनामा गर्नुहोस् राजीनामा गर्नुहोस् पनि भनिराख्नु भएको छ। हामी दुईटा दल मध्ये पहिलो दल होइन दोस्रो दलको नेतृत्वमा सरकार गठन गर्छौँ पनि भनिराख्नु भएको छ, तर त्यो दोस्रो दलको नेतृत्वमा गठन गर्ने कुरा संविधानको धारा 76-2 बमोजिम गर्छौँ भनिराख्नु भएको छ। यो कुरा उहाँहरूको कुरामा कहीँ संगति छैन, लय मिलिराखेका छैन, संविधान मिलिराखेका छैन। त्यसो भएको हुनाले यो प्रश्न प्रधानमन्त्रीका कारणले होइन उहाँहरूकै कारणले जटिल बनिराखेको छ। यो जटिलतालाई कसरी फुकाउनुहुन्छ भन्ने कुरा चाहिँ यो उहाँहरूको हातमा छ। संविधान अनुसार जानुहुन्छ कि संविधान मिच्नुहुन्छ भन्ने कुरा चाहिँ प्रतीक्षाको घडी छ भन्ने मलाई लाग्छ।
सरकारलाई समर्थन गरिरहेको कुनै एक दलले समर्थन फिर्ता लिए पनि अहिलेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने परिस्थिति नभएको अवस्था चाहिँ प्रष्ट नै देखिन्छ। यही विषयलाई आधार मानेर नेपाली कांग्रेस र नेकपा एमाले मार्ग प्रशस्त गर्न पनि भनिरहेका छन्। यो विषयलाई यहाँले कसरी हेर्नुहुन्छ? विश्वासको मत लिनका लागि तयारी गरे पनि विश्वासको मत पाउने अवस्था छ र?
तपाईँले भनेको ठिकै हो, तर संविधानले के भन्यो भने समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा राजीनामा दिनुपर्छ भन्ने कुरा चाहिँ संविधानमा कहीँ कतै लेखेन। लेख्यो के भने समर्थन फिर्ता लियो भने विश्वासको मत लिनुपर्छ, त्यो पनि 30 दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ भनेको छ। विश्वासको मत पाउने नपाउने कुरा त्यो संसदमा टेस्ट भएपछि हो, बाहिर विश्वासको मतको टेस्ट हुँदैन, संसदभित्रै हुने हो। त्यसो भएको हुनाले संसदभित्र टेस्ट गर्नका निम्ति प्रधानमन्त्रीले प्रस्ताव पठाइसक्नु भएको छ। उहाँहरूले सम्झौता गर्यौँ भनेको केही घन्टाभित्रै उहाँले चाहिँ संसदलाई जानकारी दिइसक्नु भएको छ। भनेपछि त्यो विश्वासको मत पाउने नपाउने कुरा त्यो उहाँको कुरा भएन, संसदले जे भन्छ त्यो भन्ने कुरा हो। बरु प्रश्न के भने कङ्ग्रेस एमाले जस्ता ठुला दलहरूले संसदीय व्यवस्थाका च्याम्पियन भन्ने दलहरूले हेर्नु पर्थ्यो के भने प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गर्दा उहाँले राजीनामा होइन उहाँले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ, त्यस कारण विश्वासको मत लिनतिर गएपछि र विश्वासको मत प्राप्त भएन भने सरकार गठन हुने कुरा त संसदको ठुलो दलको नेताकोमा हो भन्ने कुरा त यति प्रष्ट छ नि, यो कुरा जान्नु पर्थ्यो। तर दुईटा ठुला दललाई एउटा के चाहिँ तुजुक आइराखेको म महसुस गर्छु गर्न सक्छु भने हामी दुईटा दल मिलिसकेपछि हामीले चाहिँ संविधान मिच्दा पनि हुन्छ, हामी दुईटा दल मिलिसकेपछि संविधान पालना नगरे पनि हुन्छ भन्ने एउटा अहम। दोस्रो कुरा उहाँले भनिरहनु भएको छ के भने संविधान संशोधन भनिरहनु भएको छ, भने संविधान संशोधनका निम्ति त उहाँहरू दुई दलको त दुई तिहाई बहुमत त पुग्दैन, नपुग्ने कुरा पनि गरिराख्नु भएको छ, यता संविधान त नमिल्ने कुरा पनि गरिराख्नु भएको छ। त्यसकारण यो प्रश्न बरु उहाँहरूतिर तेर्सिएको छ, वर्तमान प्रधानमन्त्रीप्रति यसले कहीँ कतै प्रश्न तेर्स्याउने स्थान छैन भन्ने।
यहाँको फोनबाट केही अवरोधहरू आइरहेको छ, मिलाउन सकिएला?
अर्को फोन आएको होला, ठिकै छ अहिले
हुन्छ। यहाँको बुझाइ र विश्लेषण अनुसार सरकार गठन र सञ्चालनको प्रक्रिया चाहिँ अब कसरी अगाडि बढ्ला त?
अब मेरो विचारमा प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ, विश्वासको मत लिने बेलामा विश्वासको मत लिन सफल हुनु भएन भने स्वाभाविक रूपमा संविधानको धारा 76 अन्तर्गत संसदको सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिले नियुक्त गर्नेछन् भन्ने संसद संविधानको धारा 76(3) को प्रयोग हुन्छ भन्ने कुरा चाहिँ प्रष्ट छ। यो कुरा यहाँ मात्रै प्रष्ट होइन, कुनै बेला योभन्दा अघिल्लो
सम्पर्कमा केही अवरोध भएका कारण हामी यहाँलाई पुनः सम्पर्क गर्छौं, केही बेर हामी पुनः जोडिने प्रयासमा छौं। सुन्दै हुनुहुन्छ?
सुन्दैछु।
मैले अघि पनि भनेको थिएँ, अब यहाँको बुझाइ र विश्लेषण अनुसार सरकार गठन र सञ्चालनको प्रक्रिया चाहिँ कसरी अगाडि बढ्छ त?
अब प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्नु भएन भने स्वाभाविक रूपमा यो 76(3) जान्छ, र 76(3) जाने भनेको 76(2) बमोजिम बनेको सरकारले विश्वासको मत लिन नसकेमा संसदको ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने राष्ट्रपतिका निम्ति संवैधानिक बन्दोबस्त छ। यो संविधानको व्यवस्था हो। यो संविधानको व्यवस्थालाई हाम्रो सर्वोच्च अदालतले कम्तीमा दुई पटक पुष्टि गरिदिएको छ। एकपटक केपी शर्मा ओलीले विघटन गर्नुभएको सन्दर्भमा त्यति बेला संविधानले संविधानको व्याख्या गर्दै सर्वोच्च अदालतको फुल बेन्चले बोलेको छ भने तत्कालै अहिले भर्खरै गण्डकी प्रदेशका हकमा दुई बमोजिम बनेको सरकारले विश्वासको मत प्राप्त गर्न सकेनौ भनेर चाहिँ सर्वोच्च अदालतले घोषणा गर्दै गर्दा अब तिमीले सरकार गठन गर्ने भनेको 76(3) बमोजिमको संसदको सर्वाधिक ठूलो दलको नेतालाई हो भनेर त्यहाँ त सर्वोच्च अदालतले नै भनिदियो, संसदको ठूलो दलको नेता फलानालाई मुख्यमन्त्री नियुक्त गर्नु भनेर सर्वोच्च अदालतले भनि नै सक्यो। भनेपछि विश्वासको मत प्राप्त गर्न नसक्दा के हुने रहेछ भन्ने बारेमा, संविधानको व्याख्या के हुन्छ भन्ने बारेमा सर्वोच्च अदालतले व्याख्या गरिसकेका छ। यस्तो प्रष्ट कुरामा कन्फ्युजन हुनुपर्ने कुरा छैन। बरु फेरि मलाई लाग्यो के भने हामी दुई दुईवटा दल मिलिसकेपछि संविधानले रोक्न हुन्छ हामीलाई भन्ने खालको चाहिँ तुजुक अनि घमण्ड त्यस्तो अहमले पो काम गरिराखेका छ भन्ने मलाई लाग्दछ। दोस्रो कुरा मैले अघि भनिहालेँ, उहाँहरू अर्को कुरा देखाइराख्नु भएको छ के भने संविधान संशोधनको कुरा, त्यहाँ पनि उहाँहरूले के चाहिँ घमण्ड प्रदर्शन गरिराख्नु भएको छ भने उहाँहरू दुई दलसँग मिलेर दुई तिहाई पुगेका छैन, अनि दुई तिहाई नपुगेको विषयमा पनि उहाँहरूले संविधान संशोधन गर्ने कुरा भनिराख्नु भएको छ। त्यस कारण यी दुईटा प्रक्रियालाई संविधानले एउटा प्रक्रिया भन्छ सरकार गठन गर्नका निम्ति, जसमा 76(3) कुरा प्रष्ट छ। यो प्रष्टतालाई सर्वोच्च अदालतले पनि व्याख्याद्वारा पनि पुष्टि गरिदिएको छ। यो पुष्टि गरेको कुरालाई अनदेखा गर्दै आफ्नो घमण्डका कारणले हामीले जे सम्झौता गरेका छौँ त्यही बमोजिम हुनुपर्छ भन्ने ढङ्गले अरू पेल्ने हिसाबले गइराख्नु भएको छ। मेरो विचारमा यो संविधान त मिल्दैन, संवैधानिक पनि होइन, यो संविधान उल्लङ्घन गर्ने, मिच्ने र राष्ट्रपतिलाई संविधान मिच्नका निम्ति दुरुत्साहन गर्ने बाहेक अर्को हुन्छ भन्ने मलाई लाग्दैन।
एउटै दलको बहुमत नभएको अवस्थामा 76(1) अभ्यासको चर्चा त अहिले गर्न परेन, तर दुई वा दुई भन्दा बढी दल मिलेर संयुक्त भनौं या गठबन्धन सरकार बन्ने अवस्था रहँदासम्म 76(2) सरकार बन्छ भनेर पनि कतिपयले भनिरहनु भएको छ। अनि पछिल्लो समय कोशी प्रदेशको विषयलाई हेर्ने हो भने पनि त्यहाँ विश्वासको मत पनि नलिएको अवस्था र राजीनामा पनि नदिएको अवस्थामा चाहिँ दुईकै अभ्यासमा पनि त्यहाँ गएको अवस्था रहेको थियो। यहाँले गण्डकी प्रदेशको कुरा ल्याइ नै सक्नुभयो, यो सन्दर्भलाई जोडेर हेरिदिनुहोस् न।
हो, एकदमै यो कुरा प्रष्ट हो कि 76(2) पछि 76(3) जान्छ, लार्जेस्ट पार्टीको सरकार बन्छ, त्यसले पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि 76(5) संसदको कुनै एउटा दल जसले विश्वास पुर्याउन सक्छ भन्छ त्यसमा जान्छ, त्यो अवस्थाबाट पनि फेरि त्यो 3 पछि 5 जाने बेलामा फेरि 2 फर्किन सक्छ, यो कुरा पक्का हो। त्यसमा विवाद र दुविधाको कुरा छैन। दुई संसदले सरकार दिन सक्तासम्म संसद विघटन हुँदैन भन्ने मान्यताका आधारमा यो कुरा भनिएको हो। तर 76(2) सरकारले विश्वासको मत प्राप्त गर्न नसकेमा 76(3) त्यही 76(3) लेखियो कि दुई बमोजिम बनेको सरकारले विश्वासको मत प्राप्त गर्न सकेन भने 76(3) लार्जेस्ट पार्टीको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा त 76(3) एउटै सेन्टेन्समा एउटै धारामा भनियो। भनेपछि त्यहाँ चाहिँ दुईको विकल्प खोज्न संविधानले दिएन, त्यसपछि चाहिँ दुईको विकल्प खोज्न दिन्छ। मानिलिउ 76(3) अल्पमतको सरकारले लार्जेस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले विश्वासको मत प्राप्त गर्न सकेन भने त्यसपछि 76(2) विकल्प खुल्ला हुन्छ, क्षेत्र पाँचमा जानु अगाडि क्षेत्र दुईको विकल्प खुल्ला हुन्छ, त्यति बेला चाहिँ क्षेत्र दुईको विकल्प खुल्ला हुन्छ भन्ने हो। तर क्षेत्र दुईको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेमा क्षेत्र तीन लार्जेस्ट पार्टीको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा त एउटै धारामा लेखियो, एउटै धारामा लेखिएको कुरालाई अन्यथा हुने गरी फेरि क्षेत्र दुईमा जानका निम्ति त दुई बमोजिम जानका निम्ति त क्षेत्र तीनको कन्स्ट्रक्सनले दिँदैन। यो कुरामा मलाई पुरै विश्वास छ, यो अक्षरले पनि भावनाले पनि क्षेत्र दुईमा जान दिँदैन भन्ने मेरो बुझाइ।
अब जे जसरी बने पनि काँग्रेस र एमालेको गठबन्धन सरकार त बन्ने नै देखियो। गठबन्धन सरकारसँगै उनीहरूले संविधान संशोधन गरी निर्वाचन प्रणालीलाई व्यवस्थित गर्ने, पालिकाको संख्या घटाउने, ओडाको संख्या बढ़ाउने लगायतका विषयहरू पनि अहिले चर्चामा ल्याएका छन्। यो विषयलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? यसको सान्दर्भिकता र औचित्य आजका दिनमा के छ?
तपाईँले भन्नुभयो जस्तो सरकार जसको बने पनि मलाई मेरो सरकारको विषय होइन, यहाँ शेरबहादुर देउवा बन्नुहोस् या केपी ओली बन्नुहोस् सरकार बन्छ, खालि मेरो कन्सर्न के हो भने संविधान अनुकूल बनाइदिनुहोस् भन्ने मात्रै कुरा हो एक। दोस्रो सन्दर्भमा तपाईँले भन्नुभएको संविधान संशोधनको औचित्यका बारेमा, यसका बारेमा पनि म प्रष्ट छु, संविधान ढुङ्गामा लेखिएको अक्षर होइन, यो संशोधन हुन सक्छ, यसको औचित्य पुष्टि गर्न सक्दा संशोधन हुन सक्छ, त्यसमा पनि विवाद होइन। तर प्रसङ्ग कसरी आएको छ भने एउटा संविधान संशोधन कसरी गर्ने रे भने समानुपातिक समावेशिता त्यसलाई चाहिँ फाल्ने गरी संविधान संशोधन गर्ने भनिएको छ, यो निकै ठुलो गम्भीर र आपत्तिजनक विषयवस्तु हो। दोस्रो सँगसँगै त्यो संविधान संशोधन गर्ने सम्झौता गरे लगत्तै राजावादी पार्टीहरूले स्वागत गरिरहेका छन्, त्यो स्वागतप्रति अहिलेको गठबन्धन खुसी नै भएर बसिरहेको छ, भनेपछि यसले गणतन्त्रमाथि चुनौती दिने भयो। त्यो सँगसँगै संघीयतालाई पनि मन नपराउनेहरूले पनि त्यतैतिर लहसिने स्थिति छ, भनेपछि त यसले कता देखायो भने 47 सालको संविधानतिर फर्काउने, प्रतिगमनतिर फर्काउने हो कि भन्ने अहिलेसम्मका यस बारेमा भएका क्रिया प्रतिक्रियाहरूले त्यता देखाउँदैछ। यो चिज हो भने निकै गम्भीर कुरा हो, परिवर्तनका उपलब्धिहरूलाई सिद्ध्याउने गरी भएको सम्झौता त होइन भन्नेतिर झस्काउनेतिर जान्छ। तर मलाई फेरि के विश्वास छ भने उहाँहरूको गठबन्धनले दुई तिहाई पुर्याउनै सक्दैन, र उहाँहरूले भने जस्तो गरी संविधान संशोधन गर्नका निम्ति उहाँहरूको ताकत पुग्दैन। खालि संविधान संशोधन गर्ने कुरा चाहिँ हाई साउन्डिङ गरेर संविधान संशोधन राजनीतिक स्थिरताका निम्ति भनेर गठबन्धन बनाएको भनेर पपुलारिटी लिन त कोसिस गरिराख्नु भएको छ, साँच्चै राजनीतिक स्थिरताका निम्ति हो भने उहाँहरूले ल्याउनु पर्थ्यो के भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव, अनि पूर्ण समानुपातिक फाल्ने होइन, पूर्ण समानुपातिक संसद सदस्य मन्त्री बन्न नपाउने बन्दोबस्त, अनि उतापट्टि संवैधानिक अदालत, उतापट्टि न्यायपालिकालाई संघीयकरण गर्ने कुरा, यस्ता कुरा ल्याउनु भएको भएदेखि ओहो राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन, त्यो पनि पछि हट्ने गरी होइन अगाडि बढ्ने गरी अग्रगमनका निम्ति संविधान संशोधन, यसो भन्नुभएको भएदेखि साँच्चै संविधान संशोधन असल नियतका साथ आएको रहेछ भन्ने हुन्थ्यो। यो कुरा उहाँहरूले भनिराख्नु भएको छैन, बरु भइरहेको समानुपातिक हटाउने जसले आदिवासी जनजाति दलित महिला मुस्लिम अल्पसंख्यकहरूलाई चाहिँ चिड्याउने गरी त्यो काम त्यो प्रस्ताव अगाडि सारिराख्नु भएको छ। त्यसकारण मूल रूपमा उहाँहरूलाई सत्ता चाहिए हो, संविधान संशोधन र स्थिरता चाहिएको होइन, तर पनि बाहिर पपुलर हुनका निम्ति उहाँहरूले भरपूर कोसिस गरिरहनु छ, प्रयत्न गरिराख्नु भएको छ। यो बारेमा मेरो टिप्पणी यति नै हो।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी वरिष्ठ अधिवक्ता खिमलाल देवकोटासँग नयाँ सरकार निर्माणमा संवैधानिक व्यवस्था र पछिल्लो समय चर्चामा रहेको संविधान संशोधनको विषय लगायतमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। कुराकानीलाई अगाडि बढ़ाउँ। यहाँले अघि पनि भनिसक्नु भएको छ, समानुपातिक समावेशिताका कुराहरूलाई हटाउन मिल्दैन, यो संविधानको मर्म नै भनेर यहाँले यसो भनिरहँदा नेपालमा एउटै दलले बहुमत ल्याउन नसक्ने अहिले विद्यमान अवस्था सरकार बनाउन पनि ठूलादेखि साना दलसम्म मिल्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति अनि एउटै पार्टी र नेतृत्वले पाँच वर्षसम्म सरकार चलाउन नसक्ने अवस्थामा राजनीतिक स्थायित्वका लागि त संविधान संशोधन हुनु पर्यो भनेर पनि अहिले आवाजहरू उठिरहेका छन्। यो विषयलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
त्यो तर्कसँग चाहिँ असहमत हुन चाहिँ सकिन्न, तर हाम्रो रियालिटीले के भन्छ भने नेपालको सन्दर्भमा अहिलेसम्म 2015 सालदेखि 7 सालदेखि नै अहिलेसम्मका कुरा गर्ने हो भने कुनै पनि सरकारले र कुनै पनि संसदले पूरा अवधि काम गरेका छैन। त्यसो भएको हुनाले नेपालको सन्दर्भमा यो कन्ट्री अफ ट्रान्जिसन सधैँ संक्रमणै संक्रमणको मुलुक भन्ने कुरा चाहिँ पुष्टि गरिराखेको छ। एक दोस्रो पटक पटक एउटै दलले बहुमत प्राप्त पनि गरेको छ, नगरेको होइन। 47 सालको संविधान जारी भए लगत्तै नेपाली कङ्ग्रेसले बहुमत प्राप्त गर्यो, तर त्यो बहुमत प्राप्त गरेको सरकार आफै फुट्यो, त्यसले चाहिँ काम गर्न सकेन। त्यसपछि अहिले नयाँ संविधान आइसकेपछि पनि नेकपा एमाले र नेकपा माओवादीको संयुक्त चुनाव लडाई भयो, त्यसपछि पार्टी एकीकरण भए, झन्डै दुई तिहाईको सरकार पनि बनेको थियो, दुई तिहाईको सरकारले पनि पूरा अवधि भोग्न सकेन, आखिर त्यही पार्टी तीन टुक्रा भएर गयो। भनेपछि सिङ्गल पार्टी मेजोरिटी हुने बित्तिकै चाहिँ सबै कुराको समस्या समाधान हुन्छ कि भन्ने कुरा विगतका उदाहरणहरूले अनुभवहरूले त्यसलाई चाहिँ गलत पुष्टि गरिसकेका छ। त्यसकारण प्रश्न एउटै पार्टीको बहुमत आयो कि आएन भन्ने होइन, तर यो कुरा देखाउँदै यो कुरालाई अनदेखा गर्दै एउटा पार्टीको बहुमत नआएका कारणले अस्थिरता भयो भनेर भन्दै अन्तर्यमा त्यो समानुपातिक समावेशितालाई सिद्ध्याउने उपाय बाहेक अरू म केही देख्दिनँ। बरु प्रश्न के हो भने मिलिजुली सरकारले काम गर्न सक्नुपर्छ, काम गर्न सक्नुपर्ने कुरा त्यहाँनिर राजनीतिक संस्कार चाहिन्थ्यो, धैर्यता चाहिन्थ्यो। हामी कहाँ कुनै पनि एउटा दल र दलको नेता प्रतिपक्षमा बस्ने धैर्यता नै छैन। जनमत जस्तोसुकै होस् प्रधानमन्त्री नै बन्नुपर्ने, अनि प्रधानमन्त्री बन्नका निम्ति पनि अहिले पनि उहाँहरूले भनिराख्नु भएको छ आलो पालो प्रधानमन्त्री बन्ने भनेपछि के यो राजनीतिक स्थिरताका निम्ति होला? यसले राजनीतिक स्थिरता दिन्छ? यो कसरी दिन्छ? जबकि यहाँ मात्रै होइन प्रदेशमा पनि आलो पालो गर्ने भनेर उहाँहरूले सम्झौता गरिसक्नु भएको छ भने यी तथ्यहरूले के देखाउँछ भने राजनीतिक स्थिरताका निम्ति यो गठबन्धन गरिँदै छैन, राजनीतिक अस्थिरताका निम्ति नै हो, यसले पनि अस्थिरतै ल्याउने हो। बरु हो के भने पद प्राप्तिका निम्ति यो गठबन्धन गरिँदैछ भन्ने कुरा त प्रष्ट छ नि, खालि देखाउनका निम्ति र पपुलर हुनका निम्ति अथवा अनपपुलर यो अलिकति अनपपुलर हुने सत्ताका निम्ति जे पनि गर्छन् नेताहरूले दलहरूले भन्ने कुरालाई अलिकति भए पनि डाइल्युट गर्न सकिन्छ कि भनेर गरिएको प्रयत्न बाहेक अर्को हो भन्ने मलाई लाग्दैन।
संविधान जारी भएको 9 वर्ष भयो, अहिलेसम्म संविधानमा भएका कतिपय व्यवस्था नै पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेका छैनन्। जस्तो संविधानको अनुसूची 5 देखि 9 रहेका 3 तहका अधिकार क्षेत्र, त्यो अधिकार क्षेत्रको प्रयोग राम्रोसँग हुन सकिरहेको छैन। संक्रमणकालीन व्यवस्थामा उल्लेख गरिएका समायोजन सम्बन्धी कतिपय कुराहरू कार्यान्वयनमा आउन अहिले पनि सकिरहेका छैनन्। यस्तो अवस्थामा पहिला संविधानमा भएका व्यवस्थाहरू कार्यान्वयनतर्फ लाग्नुपर्छ भन्नेहरू पनि एकाथरी छन्। यो विषयलाई संक्षिप्तमा भनिदिनुहोस् न यहाँले।
तपाईँले एकदम ठिक कुरा उठाउनु भयो, जति बेला खास गरी मधेसी दलहरूले संविधान संशोधनको कुरा चर्कोसँग उठाइरहँदा मात्रै होइन, त्यो संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिरहँदा त्यसको विपक्षमा मतदान गर्ने दलहरू अहिले गठबन्धन गर्दैछन्। त्यति बेला कुनै दलहरूले के भन्थे भने संविधानको पूर्ण प्रयोग नभइकन संविधान संशोधन औचित्यपूर्ण छैन भनेर उहाँहरूले भनिरहनु भएको छ। उहाँहरूकै पुराना फाइलहरू खोलेर हेर्नुभयो भने त्यति बेला उहाँहरूले संविधानको पूर्ण कार्यान्वयन पछि मात्रै संविधान संशोधन बारे सोच्न सकिन्छ भन्नुहुन्थ्यो। अहिले एकाएक रातारात के भूतसवार भयो र उहाँहरूलाई चाहिँ संविधान संशोधनको चाहिँ खाँचो आइलाग्यो भन्ने कुरा चाहिँ आफैमा प्रष्ट छ। त्यसो भएको हुनाले फेरि पनि यो गठबन्धन संविधान संशोधनको विषयवस्तु देखाउने सत्ता प्राप्तिको लालसालाई पूरा गर्ने नियत बाहेक यसले स्थिरता पनि दिँदैन, यसले संविधान संशोधन पनि सम्भव छैन। यो अहिलेको औचित्य र अहिलेको समयको माग पनि होइन, यो बेमौसमी बाजाका हिसाबले सत्ता लिप्साको एउटा परिणतिको मञ्चन भइराखेको छ भन्ने मलाई लाग्दछ।
हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौं। अन्तमा यहाँले भनिदिनुहोस् कि यहाँहरूको बुझाइमा संविधान संशोधनको आवश्यकता कहाँ कहाँ अथवा कुन कुन ठाउँमा छ?
यो संविधान सम्झौताको दस्तावेज हो। हामीलाई लाग्ने कुरा के हो भने हिजो संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउन नसकेका कारणले, पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउन नसकेका कारणले, संवैधानिक अदालत बनाउन नसकेका कारणले, अदालतलाई संघीयकरण बनाउन नसकेका कारणले अहिले समस्याहरू भोगिराखिएको छ। यी समस्यालाई साँच्चै समाधान गर्ने हो भने यी चिजमा चाहिँ संशोधन गरौँ भन्ने हो। तर ठ्याक्कै यसको विपरीत अहिले गठबन्धन गरिरहेका साथीहरूलाई के लागेको छ भने त्यो चिज होइन, अहिले जे जे चाहिँ प्रगतिशील विषयवस्तुहरू संविधानमा प्रस्तुत भएका छन् ती विषयवस्तुहरू फालिदिन पाइयो भने 47 सालको संविधान सरासर त्यस्तै त्यस्तै संविधान बनाउन पाइयो भने समाधान हुन्छ भनेर उहाँले सोचिराख्नु भएको छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद। हाम्रो कार्यक्रमको समय सकिएको छ।
धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले समसामयिक घटनाक्रममा केन्द्रित भएर वरिष्ठ अधिवक्ता खिमलाल देवकोटासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।